उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आजदेखि एउटा उपन्यास लिएर आएका छौं। गिजु भाइको उपन्यास दिवा स्वप्न हामीले आजदेखि वाचन गर्ने उपन्यास हो। यसलाई नेपालीमा शरदचन्द्र वस्तीले अनुवाद गर्नुभएको छ भने राजेन्द्र दाहालले सम्पादन गर्नुभएको छ। शिक्षक मासिकले प्रकाशनमा ल्याएको यो पुस्तकमा गिजु भाइले आफ्नो मन्तव्य लेख्नु भएको छ। कसैले मलाई भन्यो, भारी भरकम तात्विक लेखहरूको सट्टा यदि तपाईँले आफ्ना शैक्षिक विचारहरूलाई कथा शैलीमा प्रस्तुत गरिदिए कसो होला। मलाई प्रयत्न गर्न प्रेरणा मिल्यो, जसको फलस्वरूप यो दिवा स्वप्नको रचना भयो। दिवा स्वप्नहरू वास्तविक अनुभवमा आधारित छन् भने ती मिथ्या हुँदैनन्। यो दिवा स्वप्न मेरा जीवन्त अनुभवहरूबाट सृजना भएको हो। मलाई विश्वास छ, प्राणवान क्रियावान निष्ठावान शिक्षकहरूले आफ्ना निम्ति पनि यसलाई वास्तविक स्वरूप प्रदान गर्न सक्नेछन्। गिजु भाइको यो भनाइपछि राजेन्द्र दाहालले यसै पुस्तकका लागि भूमिका लेख्नुभएको छ। यो पुस्तक र यसका लेखक शीर्षकमा यसका केही अंशहरू यस्ता छन्। सन् 1885 जन्मिएका गिरिजाशंकर भगवानजी बधेका अर्थात गिजु भाइ र उनका समकालीन महात्मा गान्धीको जन्म र कर्मभूमि भारतको गुजरात प्रान्तमा रह्यो। भारतीय समाजमा उनीहरूले आफ्नो क्षेत्रमा अद्वितीय योगदान गरे। युवा गान्धी पोरबन्दरबाट लन्डन हुँदै वकालत गर्न दक्षिण अफ्रिका पुगेका थिए भने तन्नेरी गिजु भाइ वकालतको अनुभव हासिल गर्न पूर्वी अफ्रिका। गान्धीले स्वदेश फर्किएर अंग्रेज शासन विरूद्ध अभियान शुरू गरे। त्यस निम्ति अहिंसा र सत्याग्रहलाई रणनीतिका रूपमा अंगीकार गरे। उनी सफल भए, युग पुरूष बने। 3 वर्षको अफ्रिका प्रवासबाट फर्किएपछि गिजु भाइले करिब 5 वर्ष कानूनको अध्ययन र अभ्यासमा मुम्बई नगरीमा बिताए। उनीभित्र सुसुप्त रहेको बालबालिकाप्रतिको मोहले उनलाई बाल शिक्षाको क्षेत्रमा पुर्यायो। गुजरात भावनगरको नवस्थापित विनय मन्दिर हाई स्कूलको प्रधानाचार्य बनेपछि शिक्षा दर्शनको विशद अध्ययन गरे। स्वाध्ययनबाटै बाल शिक्षा शास्त्री बने। राजेन्द्र दाहाल भूमिकामा लेख्नुहुन्छ, दिवा स्वप्नलाई गिजु भाइको बाल शिक्षण सम्बन्धी चिन्तन र अनुभवको सार संक्षेपमा रूपमा बुझ्न सकिन्छ। यसमा एकातिर तत्काल प्रचलित शिक्षण विधि, बालबालिकाप्रति अभिभावक शिक्षक र स्कूलबाट हुने दुर्व्यवहार, परीक्षा पद्धति, पढ़ाईको परिभाषा र उद्देश्यप्रति तीव्र विद्रोह प्रकट भएको छ भने अर्कातिर नयाँ शैक्षिक चिन्तन र शिक्षण एवं परीक्षा पद्धतिको व्यावहारिक व्याख्या र प्रयोग एकैसाथ पस्किएको पाइन्छ। दिवा स्वप्नको विषयवस्तु 8 दशक अघिको गुजरातको एउटा सानो नगर बस्तीको शैक्षिक परिवेशमा आधारित छ। यो लामो कालखण्डमा शिक्षण सम्बन्धी सिद्धान्त दर्शन र सिपमा व्यापक विकास र परिवर्तन भइसकेको छ। आज बालबालिकाको सिकाइ र समग्र बौद्धिक विकासका निम्ति शिक्षक पाठ्यक्रममा आधारित पाठ्य पुस्तक र कक्षा कोठा मात्र आधारभूत स्रोतका रूपमा रहेका छैनन्। सूचना प्रविधिको विकास र विस्तारले तिनका पर्याप्त विकल्प सम्भव तुलाइदिएको छ। पढ्ने पढाउने परम्परागत शैली र मान्यता तोडिने क्रममा छन्। सिक्ने र सिकाउने सिप पनि धेरै बदलिसकेका छन्। माथि नै संकेत गरियो, यो अनुवादको पनि अनुवाद हो, अर्थात् सिधै गुजरातीबाट नभई हिन्दीबाट अनुवाद गरिएको हो। यो कुरा यहाँ दोहोऱ्याउनुको खास तात्पर्य हिन्दी अंग्रेजी वा अरू नै भाषामा दिवा स्वप्न पढिसकेका पाठकहरूमा कुनै भ्रम नपरोस् भन्ने हो। गिजु भाइको उपन्यास दिवा स्वप्नको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ। मैले पढेको र विचार गरेको त पर्याप्त थिएँ, तर मसँग अनुभव थिएन। त्यसै मलाई लाग्यो स्वयं अनुभव पनि गर्नुपर्छ, अनि मात्र मेरा विचार परिपक्व बन्नेछन्। त्यसपछि थाहा हुनेछ मेरो कल्पनामा कति गुदी छ र कति खोक्रोपन। म आफ्नो क्षेत्रका वरिष्ठ शिक्षा अधिकारी कहाँ गएँ र अनुरोध गरेँ मलाई प्राथमिक विद्यालयको एउटा कक्षामा पढाउने जिम्मा दिनुहोस्। उनी फिसिक्क हाँसेर भने, छोडिदिनुहोस् मित्र, यो तपाईँबाट पार लाग्ने कुरा होइन। केटाकेटीलाई पढाउनु, त्यो पनि प्राथमिक कक्षाका केटाकेटीलाई, यो त हायलकायल पार्ने काम हो। तपाईँ एउटा लेखक र विचारक हो, टेबलमा बसेर लेख लेख्न र कल्पनामै केटाकेटीलाई पढाइदिन पनि सजिलै हुन्छ, तर कामै गर्न र त्यसलाई पार लगाउन त कठिन पो हुन्छ। मैले जिद्दी गर्दै फेरि भने, त्यही भएर नै म स्वयं अनुभव गर्न चाहन्छु, आफ्नो कल्पनालाई मैले साकार पार्नु छ। उनी मानेनन्, तर मैले आग्रह गर्न छोडिनँ। लगातार 3 दिन धाएर आग्रह गरेपछि अन्ततः उनले, ठिक छ, तपाईँले सङ्कल्प नै गरिसक्नु भएको छ भने 1 वर्ष पढाएर अनुभव गर्नुहोस्, नवोदय प्राथमिक विद्यालयको 4th कक्षामा तपाईँलाई जिम्मा लगाउँछु। त्यति भनेर उनले 4th कक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक र विदा आदिसँग सम्बन्धित नियमहरू दराजबाट निकालेर मेरो अगाडि राखिदिए। मैले खुसी भएर सबै कुरा झोलामा हालेँ। उनले थपे, हेर्नुहोस् जस्तो चाहे त्यस्तो प्रयोग गर्ने स्वतन्त्रता त तपाईँलाई हुनेछ, तपाईँ त्यसकै लागि आउनुभएको हो। तर के कुरा ख्याल गर्नुहोला भने एक वर्षपछि परीक्षा हुन्छ र तपाईँको प्रयोगलाई पनि परीक्षाकै माध्यमबाट जाँचिनेछ। मैले भने ठिक छ, तर त्यसमा मेरो एउटा अनुरोध छ, परीक्षा तपाईँले नै लिनुहोला, स्वयं तपाईँले नै मेरो कामको जाँच गर्नुपर्छ। प्रयोग गर्ने स्वतन्त्रता तपाईँले दिएपछि तपाईँलाई आफ्नो काम देखाउन पाउँदा मात्र मलाई सन्तोष हुनेछ। मेरो सफलता अथवा विफलताको कारण पनि तपाईँले नै बुझ्न सक्नुहुनेछ। शिक्षा अधिकारीले हाँसेर स्वीकृतिको टाउको हल्लाए। म पत्र लिएर उनको कक्षबाट बाहिर निस्केर गाउँ फर्केँ। मैले चार कक्षाको पाठ्यक्रम पहिले हेरिसकेको थिएँ। अहिले पाठ्यपुस्तकहरू पनि सरसर्ती हेरेँ। तिनमा थुप्रै हेरफेर गर्न सकिन्थ्यो। गुणदोष आँखाका सामु नाच्न थाले। के सुधार गर्न सकिन्छ त्यो पनि विचार गरेँ। वर्ष दिनभरि के गर्ने भन्ने चित्र मानव मनमा कोरियो। कुन काम कसरी गर्दै जाने र वर्षको अन्त्यमा त्यसको परिणाम कस्तो आउनेछ भन्ने पनि कल्पना गरेँ। सोच्दा सोच्दै कति बेला राति 2 बजिसकेछ पत्तै भएन। भोलिपल्ट कक्षामा गर्नुपर्ने काम एउटा कागजमा टिपेर 2:30 बजेतिर सुतेँ। बिहान भयो, मनमा उत्साह थियो, आत्मविश्वास थियो। नुहाई धुवाई हतार घतार गाँस टिपेर 9:45 बजे नै म विद्यालय पुगेँ। नवोदय प्राथमिक विद्यालय मेरो घरबाट धेरै टाढा थिएन, मात्र 20 मिनटको बाटो। विद्यालय खुलिसकेको थिएन, प्रधानाध्यापक आइपुग्न पनि बाँकी नै थियो। पालेदाइ साँचो लिन उनी कहाँ गएका थिए, केटाकेटी भने आउन थालिसकेका थिए। उनीहरू चल्दै हल्ला गर्दै थिए। मनमा उकुस मुकुस भइरहेको थियो। कहिले विद्यालय खुल्छ र आफ्नो कक्षा जिम्मा लिएर काम सुरु गरौँ, कहिले कक्षालाई व्यवस्थित र अनुशासित गरौँ, कहिले रमाइलोसँग पढाउन थालौँ, अनि कहिले विद्यार्थीलाई मन्त्रमुग्ध पारौँ। त्यसबेला मेरो दिमागमा रक्त प्रवाह एकदमै तीव्र भएको हुनुपर्छ। घन्टी बज्यो, विद्यार्थी कक्षामा गएर बसे। शिक्षा अधिकारीको पत्र पढेपछि प्रधानाध्यापकले मलाई 4 कक्षामा लिएर गएर विद्यार्थीलाई भने, शङ्कर सर आजदेखि तिमीहरूको कक्षा शिक्षक, सरले भनेको मान्नु, अनुशासित भएर पढ्नु, कुनै उपद्रो नगर्नु। यता प्रधानाध्यापक बोल्दै थिए, उता म आफ्ना आउँदा 12 महिनाका 32 जना साथीहरूलाई हेर्दै थिएँ। एउटा मुस्कुरायो, अर्काले ओठ लेप्राएर मुन्टो हल्लायो। कोही छक्क परेर मलाई हेरिरहेका थिए, कोही आँखा सन्काउँदै थिए, कोही अलमल्ल परे जस्ता थिए र कोही चाहिँ मुन्टो निहुराएर बसिरहेका थिए। मैले यिनीहरूलाई नै पढाउनु थियो। एकछिन त मन खिस्रिक्क भयो, ढुकढुकी पनि बढे जस्तो लाग्यो। फेरि सोचेँ, केही छैन, बिस्तारै बिस्तारै ठिक भइहाल्छ। प्रधानाध्यापक फर्केपछि रातिको टिपोट सर्टको खल्तीबाट निकालेर हेरेँ। लेखेको थियो, पहिले शान्तिको खेल, त्यसपछि सरसफाइको कुरा, त्यसपछि सामूहिक गान, अनि विद्यार्थीहरूसँग पढाइको कुरा आदि। मैले सुरु गरेँ, लौ आऊ सबैभन्दा पहिले शान्तिको खेल खेलौँ। मैले शान्ति भनेपछि सबैजना चुपचाप बस्नु, हातखुट्टा पनि नहलाउनु, त्यसपछि म झ्यालढोका लगाइदिन्छु, अँध्यारो हुन्छ, तिमीहरू चुपचाप बसिरहनु। त्यसबेला अरू कक्षाको हल्ला सुनिनेछ, पर चौरमा गई कराएको सुनिनेछ, नजिकै झिङ्गा भुनभुन गरेको सुनिनेछ, आफैले सास फेरेको पनि सुनिनेछ। सबै कुरा चुपचाप सुन्नु, खुब मजा आउँछ, त्यसपछि म गीत गाउँछु, तिमीहरू सुन्नु, बुझ्यौ? यति भनेर मैले शान्तिको खेल सुरु गरेँ। मैले शान्ति त भने, तर कसैले मेरो कुरा सुनेन। उनीहरू आपसमा कुरा गर्न चल्न थालिसकेका थिए। मैले 2-4 पल्टै शान्ति भने, तर फेरि पनि कसैले मतलब गरेन। मनमा नै अलिकति हच्किएँ, चुप लाग्यो भनेर हप्काउनु पनि कसरी, गालामा चड्कन दिएर तर्साउनु त झन् भएन। जे होस् भन्दै अगाडि बढेर झ्यालढोका बन्द गरिदिएँ। अँध्यारो भयो, अब चुप लाग्लान् भनेको त झन् पो हल्ला गर्न थाले। कोही उँ गर्न थाल्यो, कोही हाउहाउ गर्न थाल्यो, त कोही बेन्चमा हातले ड्याम ड्याम हान्न थाल्यो। यत्तिकैमा एउटाले ताली बजाएर अरू पनि ताली बजाउन थाले। पहिला कोही हाँस्यो अनि सबैजना हाँस्न थाले। म हडबड आएँ, मेरो अनुहार फुस्रो भयो। अन्ततः झ्यालढोका खोलिदिएर एकछिन बाहिर निस्केर कक्षामा पसेँ। उत्पात जारी थियो। केटाकेटीहरू एकअर्कालाई शान्ति शान्ति भनेर जिस्काइरहेका थिए, कोही चाहिँ झ्याल बन्द गर्दै थिए। मैले सोचेँ, यहाँ मेरो योजना र टिपोर्टको कुनै काम छैन। घरमा बसी बसी कल्पनामा पढाइदिनु साँच्चै सजिलो थियो, तर यहाँ त फलामको चिउरा पो चपाउनु पर्दो रहेछ। हुन पनि जसले आजसम्म वहल्ला र उत्पात बाहेक अरू थोप जानेकै छैनन्, तिनका सामान्य शान्तिको खेलको कुरा गर्नु, भैँसीका सामान्य वेद पढ्नु जस्तो नभएर होस् पनि त के। तर हडबडाउने निराश हुने काम छैन। पहिलो गाँसमै ढुङ्गा लागेको पनि ठिकै भयो, अब भोलिदेखि नयाँ तरिकाले सुरु गर्छु। अनि मैले विद्यार्थीलाई भने, आजको कक्षा सकियो, भोलिदेखि नयाँ काम गर्ने, आज तिमीहरूलाई छुट्टी। छुट्टी सुन्नासाथ विद्यार्थी हल्ला गर्दै कक्षा बाहिर निस्के। छुट्टी छुट्टी भन्दै चिच्याउँदै उफ्रिँदै केटाकेटी घरतिर दौडिँदा पुरै विद्यालयमा खलबली मच्यो। अरू कक्षाका शिक्षक र विद्यार्थी हेरे हेरे भए। प्रधानाध्यापक हतार हतार आएर निधारमा गाँठो पार्दै रन्किए, कसरी छुट्टी दिनुभयो, सिङ्गै दिन बाँकी छ। मैले भने, आज विद्यार्थी मसँग पढ्न तयार भइसकेका थिएनन्, अव्यवस्थित पनि थिए, शान्तिको खेल खेलाउँदा मलाई त्यस्तो अनुभव भयो, त्यसैले आजलाई छुट्टी दिएँ। प्रधानाध्यापक कड्किए, तर तपाईँले मलाई नसोधे यसरी छुट्टी दिन पाउनुहुन्न, एउटा कक्षाका विद्यार्थी घर गएपछि अरू कक्षाकाले कसरी पढ्छन्, तपाईँको यस्तो प्रयोग यहाँ चल्दैन, बुझ्नुभयो। उनले अलिक रिसाएर भने, यी प्रयोग श्रयोगका कुरा छोडिदिनुहोस्, शान्तिको खेल मन्टेश्वरी स्कुलमा मात्र चल्छ, यहाँ त हल्ला गर्नेलाई एक चड्कन दिएपछि सब चुप लाग्छन्, शान्ति नै शान्ति, त्यसपछि सबै अनुशासित भएर पढ्न थालिहाल्छन्। तपाईँले पनि यसै गरी पढाउनु भयो भने 12 महिनापछि रिजल्ट पनि ठिकठाक आउला, नत्र केही हात लाग्नेवाला छैन, आजको दिन त खेर गइहाल्यो। मलाई प्रधानाध्यापकमाथि दया लाग्यो, नरम भएर भने, हेर्नुहोस् कुटेर पढाउने काम त अरू सबैले गरिराखेकै छन्, त्यसको फल पनि म देखिरहेको छु, विद्यार्थी एकदमै असभ्य, जङ्गली, अशान्त र अव्यवस्थित भएका छन्। यस्तो लाग्छ चार कक्षामा पुग्दासम्म यिनीहरूले हाहा हुहु गर्न, ताली बजाउन र उत्पात मचाउन बाहेक केही सिकेकै छैनन्। विद्यालय र पढाइको त यिनीहरूलाई मतलबै छैन, छुट्टी भनेर सुन्न पाएको छैन, उफ्रिँदै भागिहाले। अब तपाईँले के गर्नुहुँदो रहेछ म पनि हेरौँला भन्दै प्रधानाध्यापक आफ्नो कोठातिर लागे। गरौँ मन लिएर म पनि घर फर्केँ, ओछ्यानमा पल्टेर सोच्न थालेँ, काम त मुस्किलै रहेछ, तर मेरो असली परीक्षा यसमै हुने हो, केही छैन, हिम्मत हार्नु हुँदैन, यसरी पनि कहीँ शान्तिको खेल हुन्छ। मन्टेसरी प्रणालीमा यसका लागि पहिलेदेखि नै कति तालिम दिइन्छ, म पनि अलिक मूर्खै हुँ, नत्र पहिलो दिनमा यस्तो खेल किन खेलाउँथेँ। जे होस् अगाडि त बढ्नु नै छ, अब सबैभन्दा पहिले विद्यार्थीसँग हिमछिम बढाउनेतिर लाग्छु, मैले उनीहरूको मनमा म प्रति विश्वास र लगाव जगाउनै पर्छ। भोलिपल्ट का गर्ने काम निर्धारित गरेर सुतेँ, सपनामा पनि आजको घटना र भोलिको काम मात्र देखिरहेँ मैले। विद्यालय खुल्यो, म कक्षामा पसेँ, विद्यार्थी मलाई हेरेर उभिए अनि जिस्किए जस्तो गरेर पटक्कै नडराई भन्न थाले, सर आज पनि छुट्टी दिनुहोस् न, आज पनि छुट्टी छुट्टी छुट्टी। मैले भने ठिक छ आज पनि छुट्टी दिन्छु, तर दिनभरि होइन, दुई घन्टा। पहिले म तिमीहरूलाई एउटा कथा सुनाउँछु, त्यसपछि अरू कुरा गरौँला, अहिले शान्त भएर बस। अनि कथा भन्न थालिहालेँ। एकादशमा एउटा राजा थियो, उसका सातवटी रानी थिए, सातैवटी रानीका सात सातवटा राजकुमार र सात सातवटा राजकुमारी। उहाँलाई स्वात्तै कम भयो, केटाकेटी मेरो वरिपरि उभिरहेकै थिए। मैले कथा रोकेर भने, सबैजना आफ्नो ठाउँमा गएर राम्ररी बस, नत्र कसरी कथा भन्नु। उनीहरू एकअर्कालाई धकेल्दै आफ्नो ठाउँमा गएर बसेर भन्न थाले, अनि के भयो सर, कथा भन्नुहोस् न छिटो। मैले मुस्कुराउँदै कथा अगाडि बढाएँ। जम्मै राजकुमारीहरूका बेग्ला बेग्लै दरबार थिए, र जम्मैका दरबारमा एक एकवटा मोतीका रुख थिए। केटाकेटी अचम्म मानेर आँखा पनि नझिम्काई आधा मुख बाहेर कथा सुन्न थाले। पूरै कक्षा बिल्कुल शान्त थियो, म बाहेक न कोही बोल्थ्यो न त हातखुट्टा नै हल्लाउँथ्यो। प्रधानाध्यापकलाई पनि अचम्म लागेछ, आज यो कक्षामा किन यस्तो शान्ति भनेर। एकछिनपछि कक्षामा आएर भने, ए कथा सुनाउँदै हुनुहुन्छ। मैले भने, हजुर, कथा र यो नयाँ खाले शान्तिको खेल दुइटै सँगसँगै चलिरहेका छन्। प्रधानाध्यापक फर्किए, मेरो कक्षा कथा जारी थियो, ओल्लापल्ला कक्षामा हल्ला भइरहेको थियो। मैले विद्यार्थीलाई भने, हेर त अरू कक्षामा कस्तो हल्ला भइरहेको छ। उनीहरूले त्यसको वास्ता गरेनन्। एक घन्टा कथा भनेपछि मैले सोधेँ, अब आज छुट्टी गरौँ होला, बाँकी कथा भोलि भन्ने हुँदैन। सबैजना एकैचोटि चिच्याए, हुँदैन हुँदैन कथा सुन्ने, छुट्टी नगर्ने। मैले भने, ठिक छ, त्यसो भए पहिला अलिकति कुरा गरौँ अनि घन्टी नबजुन्जेल कथा मात्र सुनाउला। दुईजना केटाले भने, अरू कुरा भोलि सर, आज कथा नै सिध्याउनुहोस् न। मैले भने, कथा त लामो छ, सिध्याउन चार दिन लाग्छ। उनीहरूको आँखा खुसीले विस्तारित भए, सबैको अनुहार उज्यालो देखियो। त्यही बेला मैले हाजिर कापी निकालेर उनीहरूको नाम लेख्न थालेँ। सबैले होहल्ला नगरी पालै पाला आफ्नो नाम लेखाए। त्यसपछि मैले हाजिरी गरेँ अनि भने, हेर अबदेखि पहिले हाजिरी गर्ने नि कथा भन्ने, बुझ्यौ। त्यसपछि मैले कथा अगाडि बढाएर घन्टी नबरुन्जेल भनिरहेँ। घन्टी बज्नासाथ अरू कक्षाका विद्यार्थी हल्ला गर्दै बाहिर निस्केँ, तर यिनीहरू उठेनन्। मैले अब भोलि भनेर कथा बन्द गरेपछि पनि बेन्चमा बसिरहेँ। एउटीले भने, अझै एकछिन भन्नुहोस् न सर, अनि के भयो। मैले भने, आज यति, भोलि छुट्टी गर्ने कि कथा भन्ने त। सबैजना एकैचोटि चिच्याए, कथा कथा कथा। मैले ल हुन्छ भनेपछि बिस्तारै घरतिर लागे, सायद कथाकै कुरा सोचिरहेका थिए। हिजोको छुट्टी छुट्टी छुट्टीको ठाउँमा आज कथा 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 शब्द गुन्जिएको थियो विद्यालयको वातावरणमा। मैले सोचेँ आजको दिन त ठिकठाक बित्यो, कथामा साँच्चै जादु हुँदो रहेछ। अर्को दिन बिहान सबै केटाकेटीको अनुहार उज्यालो थियो, कक्षाको अघिल्लो बेन्चमा खाँदा खाँद गरेर बसेका थिए। सर कथा उनीहरूको एउटै आग्रह थियो। मैले भने पहिला हाजिरी, त्यसपछि एकछिन कुरा अनि कथा। उनीहरू शान्त थिए। मैले अगाडि भने यसरी खाँदा खाँद गरेर नबस, आफ्नै ठाउँमा बस, बरु म नजिकै आएर कथा भन्छु। सबैजना आफ्नो ठाउँमा गएर बसे। मैले हाजिरी गरेर अरू कुरा नगरी कथा सुनाउन थालेँ। उनीहरू मन्त्रमुग्ध भएर सुन्न थाले। बिचमा कथा रोकेर मैले भने तिमीहरूलाई कथा कस्तो लागिरहेको छ? खुब राम्रो लागिरहेको छ सर। यस्तै यस्तै कथा भएको किताब पाए पढ्छौ? पढ्छौ सर, एउटाले भन्यो। तर त्यस्तो किताब कहाँ पाइन्छ? मैले त्यस्तो किताब ल्याइदिएँ भने पढ्छौ कि पढ्दैनौ? पढ्छौ सर, पढिहाल्छौ भने किन नपढ्नु? एउटी अलिक चलाख केटीले मुस्कुराउँदै भने तर तपाईँले पनि कथा भन्नुपर्छ, हामीले मात्र पढ्ने हो र। मैले हुन्छ भनेर कथा अघि बढाएँ। घन्टी बजेपछि मेरो कथा रोकियो। सबैजना मलाई घेरेर उभिए। कोही मेरो अनुहारमा टुलुटुलु हेरिरहेका थिए भने कसैले कसैले बिस्तारै मेरो हात छुन थाले। मैले भने अब घर जाओ, बाँकी कथा भोलि बनाउला। उनीहरू मन नलागि नलागि निस्के। यतिकैमा दुईजना शिक्षक कक्षामा पसेर भन्न थाले, तपाईँले कथा भनेको थाहा पाएर हाम्रो कक्षाका विद्यार्थी पनि पढाइमा मन लगाउन छोडे। हामी पनि कथा सुन्न जान्छौँ, नत्र तपाईँ नै कथा भन्नुहोस् भन्न थालेका छन्। हामीलाई अप्ठ्यारो भयो, एउटा दुईवटा कथा भनिदिनुहोस् न त। मैले भने कथा भन्न आए पो। उनीहरू हाँसे, म पनि हाँसे। एक हप्ता यसै गरी बित्यो। शनिबार बिहानै बस चढेर म शिक्षा अधिकारीलाई भेट्न गएँ। उनले भने, हिजो मात्र प्रधानाध्यापकले फोन गर्नुभएको थियो, तपाईँ त दिनभरि कथा मात्र भन्नुहुन्छ अरे नि। हजुर, अहिलेसम्म त कथा नै भनिराखेको छु। त्यसो भए आफ्नो प्रयोग चाहिँ कहिले सुरु गर्नुहुन्छ त? पढाइ र अभ्यास कहिले हुन्छ? मैले भने, प्रयोग नै त चलिरहेको छ, म स्वयं अनुभव गरिरहेको छु। विद्यार्थी र शिक्षकलाई नजिक ल्याउन कथा कति अनौठो वस्तु रहेछ। सुरुमा जो को मेरो कुरा सुन्दैनथे, हाहा हु र उत्पात मात्र गरेर दिक्क लगाउँथे। कथा सुनाउन थालेपछि ती अनुशासित भएका छन्, शान्त भएका छन्, मैले भनेको मान्छन्, मलाई आदर गर्छन्। तिनलाई मैले आजसम्म गाली पनि गरेको छैन। कक्षा सकिएपछि पनि घर जान चाहँदैनन्। उनले भने, ठिक छ, यो त बुझेँ, तर नयाँ तरिकाले पढाउन कहिले सुरु गर्नुहुन्छ? मैले भने, पढाउने नयाँ तरिका यही त हो नि, कथाको माध्यमबाट आज अनुशासित हुन सिकाइरहेको छु, पढाइप्रति अभिमुख बनाइरहेको छु, भाषा र साहित्यको परिचय दिइरहेको छु, भोलि अरू कुरा पनि सिकाउँदै जानेछु। उनको भनाइ थियो, तर होस् गर्नुहोला, कथा कथा भन्दा भन्दै सिङ्गै वर्ष नबितोस् नि। हवस्, तपाईँ यसको चिन्ता नगर्नुहोस्। यति भनेर म फर्केँ। कथा सुन्न विद्यार्थी शान्त भएर बसेका थिए। मैले ब्ल्याकबोर्डमा लेखेँ, आजको काम हाजिरी कुराकानी कथा। हाजिरी गरेर मैले कुरा सुरु गरेँ। भने, तिमीहरूको हात देखाओ त। सबैले पालै पाला आफ्नो हात देखाए। सबैका नङ बढेका थिए, फोहोर पनि थिए। गाउँको सरकारी विद्यालय भए पनि कहिलेदेखि हो यहाँका विद्यार्थीले टाई लगाउनु पर्ने नियम बनाइएको रहेछ। मैले भने, आफ्नो टाई हातमा लिएर हेर त कति फोहोर छ। सबैले आफ्नो टाई हेरे। प्रायः सबैको टाईमा मैलको काती जमेको थियो। मैले फेरि भने, अनि सर्टमा सबै टाँक छन् कि छैनन् नि? उनीहरू सर्ट हेर्न थाले। मैले भने, आज अरू कुरा नगर्ने, कथा भन्न ढिला हुन लाग्यो, ल कथा सुन। त्यसपछि कथा सुनाउन थालेँ। एक्कासी एउटा केटाले भन्यो, सर कथाको किताब खोइ त। मैले भने, एक दुई दिनपछि ल्याउँछु, कस कसलाई किताब चाहिन्छ हात उठाऊ त। हरेक विद्यार्थीको हात उठेको थियो। तिमीहरूमध्ये कस कसले कथाको किताब पढेका छौ? पढेको किताबको नाम भन त। मैले भने, पाँचजना केटा र दुईजना केटीले मात्र एक दुईवटा किताब पढेका रहेछन्। चार कक्षामा आइपुग्दासम्म पनि पाठ्यपुस्तक बाहेक अरू किताब पढेका सात आठजनाभन्दा बढी रहेनछन्। मैले भने, ल ठिक छ, म कथाका किताब ल्याउँला र तिमीहरू पढ्नु, जति पढ्छौ त्यति ल्याइदिउँला, हुन्छ? सबैजना खुसी भए। मैले कथा अघि बढाएँ। छुट्टीको घन्टी बजेपछि मैले कथा बन्द गरेर भने, सुन, भोलि नङ काटेर आउनु, आफूले काट्न सक्छौ भने आफै काट्नु, नत्र आमासँग काटी माग्नु। एउटा बोल्यो, म त दाँतैले टोकेर फाल्छु सर। मैले भने, त्यसो नगर्नु, दाँतले कहिले नङ टोक्नु, नङ त नेल कटरले पो काट्नुपर्छ, बुझ्यौ? बुझ्यौ सर, अरूले पनि थपे। मैले फेरि भने, तिमीहरूको टाई पनि साह्रै फोहोर छ, यस्तो फोहोर टाई लगाउनुभन्दा त लगाउँदै नलगाउनु राम्रो हुन्छ। टाई लाएन भने त हेडसरले गाली गर्नुहुन्छ। एउटाले भन्यो, आमाले पनि पिट्नुहुन्छ सर। अर्कीले भने, मैले भनेको भन्नु बुझ्यौ, मैले कुरा थपेँ, अनि आमासँग सर्टमा टाँक पनि लगाइ माग्नु, टाँक नभएको सर्ट लगाउँदा कति नराम्रो देखिन्छ। विद्यार्थी निकै गम्भीर भएर घर फर्के। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको गिजु भाइको उपन्यास दिवा स्वप्नको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम बागलुङको गलकोट एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिरवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी गिजु भाइको उपन्यास दिवा स्वप्नको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। म घर पुगेर बस्न पनि पाएको थिइनँ। प्रधानाध्यापक आइपुगे। उनले भने, के गर्न लाग्नुभएको सर? नङ काट्ने, सर्टको टाँक लगाउने कि बेकारको झमेलामा लाग्नुभएको? जसरी आउँछ न आउन्न। तपाईँलाई प्रयोग गर्न मन छ भने कक्षा कोठामा गर्नुहोस्, बाहिर चाहिँ हल्ला नमचाइदिनुहोस्। अनि टाई नलगाए पनि हुन्छ भनेर किन भन्नुभएको? कति मुस्किलले टाईको नियम बनाइएको छ, तपाईँलाई के थाहा? टाई नलगाई आएकालाई त म विद्यालयमा टेक्न पनि दिन्न, बुझ्नुभयो? मैले भने, हेर्नुहोस् सर, यो पढाइकै अङ्क हो। यसो सोची हेर्नुहोस् त, फोहोरी मैला र अस्तव्यस्त केटाकेटीहरूका लागि योभन्दा राम्रो पहिलो पाठहरू के हुनसक्छ? कमसेकम मैले त्यति भनेपछि उनीहरूले घर गएर बाबुआमालाई त भन्नेछन् नि। मलाई विश्वास छ, एक हप्ताभित्रै सारा विद्यार्थी सफा सुग्घर हुन थाल्नेछन्। जहाँसम्म टाईको कुरा छ, सबै मिलाएर सफा टाई लाउन थाल्यो भने त ठिकै छ, नत्र यसबारे म शिक्षा अधिकारीसँग पनि कुरा गर्छु, उनले नै मानेनन् भने त ठिकै छ। प्रधानाध्यापक फर्केपछि हतार हतार चिया खाएर म शिक्षा अधिकारी कहाँ पुगेँ। आज किन यति बेला? उनले भने, उनी भर्खर आफ्नो क्वार्टरमा फर्केका रहेछन्। तपाईँसँग एउटा कुरा सोध्नुपर्ने भयो, भन्नुहोस् न, विद्यार्थीहरू कक्षामा टाई नलगाए आए हुँदैन किन? तिनीहरूको टाई यति फोहोर हुन्छ भनी साध्य छैन। मोइल मात्र होइन, सिँगान पनि कर्कटिएको हुन्छ। यो उमेरमा तिनीहरूले घाँटीमा टाई नजुन्ड्याए के बिग्रिहाल्ला र? त्यसमाथि यो हाम्रो संस्कृतिको अङ्ग पनि होइन। हुन त हो, तर तपाईँको विद्यालयले आफै जोड गरेपछि 3 वर्ष अघि टाई लगाउने नियम स्वीकृत गरिएको हो। अहिले अचानक एउटा कक्षाका लागि मात्र त्यो नियम हटाइदिँदा अर्को समस्या हुन्छ। सुझे नबुझ यति साना केटाकेटीलाई टाई अनिवार्य गरेको तपाईँलाई चाहिँ कस्तो लाग्छ नि? मैले सोधेँ। मलाई पनि त्यति ठिक लाग्दैन, टाई लगाउँदैमा पढाइको स्तर बढ्ने पनि होइन, तर अभिभावक र प्रधानाध्यापकले समेत जोड गरेपछि के गर्ने? एकछिन सोचेर मैले भने, त्यसो भए कक्षा कोठाभित्र विद्यार्थी टाई नलगाइ बस्यो भने तपाईँलाई कुनै आपत्ति छ? त्यो त छैन, कक्षा कोठाभित्र तपाईँ आफ्नो इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ। त्यसो गर्दा गर्दै सबैले टाई नलगाउने भन्न थाल्यो भने मलाई झन् खुसी लाग्नेछ। ठिक छ, मैले भने, एउटा अर्को कुरा पनि सोध्नु छ। मलाई आफ्नो कक्षामा एउटा सानो पुस्तकालय बनाउनु परेको छ, त्यसका लागि केही रकम पाउनु सकिएला? शिक्षा अधिकारीले भने, पैसा त कहाँबाट ल्याउनु, बजेट भए पो। प्रधानाध्यापकले 200-400 मिलाउन सक्यो भने ठिकै छ, नत्र उपाय छैन। भन्न त भन्छु, तर उनले पैसा देला जस्तो लाग्दैन। मैले भने, मसँग अर्को उपाय पनि छ, तर त्यसका लागि तपाईँको स्वीकृति चाहिन्छ। भन्नुहोस्, उनले सोधे। कुरो के भने, विद्यार्थीले पाठ्यपुस्तक त किन्नु परिहाल्छ, म उनीहरूबाट त्यही पैसा लिएर राम्रा राम्रा किताब किन्छु र पुस्तकालय बनाइदिन्छु। के भन्नुभएको? पाठ्यपुस्तक किन्ने पैसाले अरू किताब किनेपछि के पढाउनुहुन्छ नि? मैले त्यसको योजना बनाइसकेको छु, म बेग्लै तरिकाबाट पढाउँछु। तपाईँलाई विश्वास दिलाउन चाहन्छु, विद्यार्थीले राम्रो ज्ञान प्राप्त गर्नेछन्। ठिक छ, शिक्षा अधिकारीले अलिकति गाह्रो माने जस्तो गरेर तर विश्वासका साथ भने, प्रयोगका लागि म तपाईँलाई पुरा छुट दिन्छु, तर सुरुमा भने जस्तै मलाई वर्षको अन्त्यमा राम्रो परिणाम चाहिन्छ। उनले थपे, पाठ्यपुस्तक नकिनेर अरू किताब किन्दा अभिभावकले हल्ला मचाउलान्, उनीहरूलाई सम्हाल्ने जिम्मा पनि तपाईँको नि। मैले भने हवस्, तपाईँले यति भनेपछि मलाई पुग्यो, बाँकी म आफै मिलाउँछु, आशा छ सफल पनि हुन्छु। अनि वर्षको अन्त्यमा परीक्षा भइसकेपछि अहिले किनेका किताब के गर्नुहुन्छ नि? विद्यार्थीलाई नै बाँडिदिने कि? तिनकै पैसाले किनेको किताब मागे भने त दिनै पर्ला, तर म अभिभावकहरूलाई ती किताब विद्यालयमा राख्न दिनुहोस् भनेर सम्झाउने कोसिस गर्छु। यसो गर्दा पुस्तकालय स्थायी हुन्छ र वर्षैपछि त्यसमा नयाँ नयाँ किताब थपिँदै जान्छन्। कुरा त राम्रै हो, तर अभिभावकले मान्छन् कि मान्दैनन्? पाठ्यपुस्तक नै नभएपछि तपाईँले कसरी पढाउनु होला? उनी दुविधामा परे जस्तो देखिए। विश्वास गर्नुहोस् सर, म सब मिलाउँछु, यति भनेर अन्तिम बसबाट राति घर फर्के। सधैँझै भोलिपल्ट विद्यालय खुल्यो। मैले सोचेको थिएँ केटाकेटी टाई नलगाइआउलान्, तर हरेकको घाँटीमा फोरी टाई उसै गरी झुन्डिएको थियो। फोरी टाई नलगाउने भन्दा प्राय सबैले आमा बाबुको गाली खाएछन्। दुई चारजनाले त भनेछन्, टाई नलगाए पनि कोही विद्यालय जान्छ? तिमीहरूको सर फुस्केट हो कि क्या हो? मैले उनीहरूको हात हेरेँ, दुई चारजनाका मात्र नङ काटिएका थिए। सर्टको टाँकको हालत जस्ताको तस्तै, टाँक लगाइदिनुभन्दा पनि धेरैले आमाको हप्काई पाएछन्। एउटी आमाले भनिछन्, सरको काम त पढाउने पो, कुरुकुरु नपढाएर यो 12-27 समयलाई के गरिराखे होला। म छक्क परे। सोचेको थिएँ आमा बाबुले आफ्ना छोराछोरीलाई सफा सुग्घर बनाएर पठाउलान्, उल्टो यस्तो कुरा पो सुन्नु पर्यो। अनि मनमनै भने, हार मान्ने काम छैन भाइ, बिस्तारै आमा बाबुबाट पनि सहयोग लिनुपर्छ। बरु यस्तो योजना बनाउनुपर्छ जसबाट विद्यार्थीलाई सफा सुग्घर बस्ने बानी विद्यालयमै पर्न थालोस्। त्यस दिन मैले विद्यार्थीसँग अरू कुरा गरिनँ, हाजिरी गरेर सोझै कथा भन्न सुरु गरेर एउटा कथा सिद्ध्याएँ। अर्को कथा केटाकेटीले फरमाइस गरे। मैले भने, अर्को कथा भोलि सुरु गर्ने, अब आज खेल्ने। खेल्ने? उनीहरू छक्क परे, उनीहरूलाई पत्यारै लागेनछ। मैले भने, हो त खेल्ने, तिमीहरूलाई के खेल्न आउँछ? थुप्रै थोक खेल्न आउँछ सर, तर कक्षा भइराखेको बेलामा कसरी खेल्ने? किन नखेल्ने? नहिँड, तिमीहरूसँग म पनि खेल्छु। मैले त्यति भन्नु के थियो, केटाकेटीहरू खेल्ने खेल्ने भनेर चिच्याउँदै कक्षाबाट बाहिर निस्किहाले। हो हल्ला सुनेर अरू कक्षाको विद्यार्थी झ्यालबाट चियार हेर्न थाले, अरू शिक्षक छक्क परे। यतिकैमा प्रधानाध्यापक आएर ठुल्ठुलो स्वरमा मलाई भने, अब कक्षा छोडेर खेल्ने, जे गर्न मन लाग्छ गर्नुहोस्, तर विद्यालय हातभित्र होइन, ऊ त्यो परको चौरमा गएर गर्नुहोस्, यहाँ कक्षा चलिरहेको छ, अरूलाई हल्ला हुँदैन। म केटाकेटीलाई लिएर अलि परको चौरमा पुगेँ। उनीहरू खेल्ने खेल्ने भन्दै जथाभावी उफ्रिरहेका थिए। मैले सोधेँ, के खेल्ने? एउटाले भने, लुकामारी खेल्ने। अर्काले भने, होइन चोर सिपाही खेल्ने। तेस्राले भन्यो, म त भाले जुदाई खेल्ने। चौथाले भन्यो, होइन कपर्दी खेल्ने। के खेल्ने भनेर केटाहरू झगडै गर्न थाले। केटीहरू अलमल्ल परेर केही बोलिरहेका थिएनन्। मैले भने, हेर भाइ, हामीहरू यहाँ खेल्न आएका हौँ, झगडा गर्न होइन। झगडा गर्ने भए हिँड कक्षामै जाउँ। होइन होइन, हामी त खेल्ने, धेरैजना कराए। मैले भने, त्यसो भए आज कपर्दी खेल्ने, ल आऊ म टिम बनाइदिन्छु। मैले टिम बनाइदिएँ, कपर्दी सुरु भयो, तर त्यो खेल जस्तो थिएन। टोलमा जथाभावी खेले जस्तो सबै कराइरहेका थिए, आइज आइज समात समात, नछोड नछोड, ए मर्लास है मर्लास, अब यो मर्यो, छो छो, फर्की फर्की, भाग भाग, हेर त डराएको, थुक्क लासी, त्यति पनि सकिनस्? मैले त भनेकै थिएँ नि, जस्ता शब्द र बाँकेको कोलाहल थियो, जोस सबैमा थियो, तर एउटाले अर्काको कुरा सुनिरहेको थिएन। खेल सकिन साथ जित्ने टोलीले अर्को टोलीलाई हरुवा हरुवा भनेर छिड्यायो। हार्ने टोलीले के फुर्ती लगाउँछस्, भोलि हेर्न तिमीहरूलाई एकैछिनमा रुवाइदिन्छु भन्यो। जित्ने मध्ये एउटाले के गर्छस् के गर्छस् भन्दै मुख बङ्गाएर हरुवा गोरुको छेरुवा दाउ भन्यो। सबैले हाहा गरेर चिड्याउन थाले। हार्ने टोली क्रुद्ध भयो, एउटाले चुप लगाई नत्र मारिदिन्छु भन्यो। जित्नेले झन् चिड्याउँदै हरुवा हरुवा भन्न थाल्यो। हार्ने टोलीको एउटा केटाले बिजुली चम्के जस्तो मिलेकै ढुङ्गा उठाएर आन्यो। जित्नेतिरको एउटा केटाको टाउकामा लागेर रगत बग्न थाल्यो। एकछिन त म आत्तिएँ, यस्तो होला भन्ने सोचेकै थिएन। हतपत्त आफ्नो पकेट रुमाल निकालेर घाइतेको टाउकामा पट्टी बाँधिदिएँ अनि सबैलाई भने, भोलिदेखि खेल्न बन्द। किन सर, झगडा त उनीहरूले गरेका, हाम्रो के गल्ती? एउटी केटीले भने, दुईवटा कुरा मान्ने भए मात्र खेल्न पाइन्छ, मान्छौ? मैले सोधेँ। मान्छौ, सबैजना एकैचोटि बोले। मैले भने, पहिलो कुरा के भने, खेल्दाखेरि कसैले पनि बिना कारण केही नबोल्ने, जसले बोल्छ त्यो आउट हुने हुन्छ। उनीहरूले हुन्छ भने। दोस्रो कुरा, खेलमा हारेको जितेको भनेर झगडा नगर्ने, आज एउटाले जित्छ भोलि अर्काले जित्छ, खेलमा हार जित त भइरहन्छ नि। खेल्ने भनेको त रमाइलो गर्ने पो, झगडा गरेर टाउको फुटाउने हो र? होइन सर, हामीले बुझ्यौँ, अब भोलिदेखि झगडा गर्दैनौँ। अरू सबैका साथमा ढुङ्गा हानेर ढुङ्गा खानेले पनि सहमति जनाए। हामी कक्षामा फर्क्यौँ। एउटा विद्यार्थीको टाउको फुटेको खबर हामीभन्दा पहिले नै विद्यालय पुगिसकेको रहेछ। हामी पुग्न साथ छुट्टीको घन्टी बज्यो। सबै विद्यार्थी र शिक्षक हाम्रो कक्षामा जुम्बिए। प्रधानाध्यापक पनि आए। एकजना शिक्षकले भने, आज त गजबै गर्नुभएछ नि सर। अर्काले थपे, पढाइका बेला कक्षा छोडेर खेल्न लगेपछि के हुन्छ त? अझ अर्काको भनाइ थियो, कक्षा कोठामा सिर्कनाले हिर्काउँदा त चुप लाग्दैनन्, यस्ता बाँदरहरूलाई फुक्का खेल्न छोडिदिएपछि टाउको किन नफुटोस्? प्रधानाध्यापकले सबै विद्यार्थीलाई घर जाओ भनेर दबाइदिए र मतिर फर्केर भने, आज केही न केही उत्पाद हुन्छ जस्तो त मलाई दिउँसै लागेको थियो, तर तपाईँलाई सम्झाउने कसको ताकत? प्रयोग भनेर के के गर्नुहुन्छ? के कहीँ पढाइको समयमा पनि विद्यार्थीलाई खेल्न लैजाने हो? मैले भने, सर, खेल पनि त एउटा पढाइ नै हो नि। खेलको अर्थ हो दृढता, अनुशासन, मनोबल, सहकार्य। त्यही भएर टाउको फुटेको होला, उनले व्यङ्ग्य गरे। हामी कुरा गर्दै थियौँ, त्यही बेला घाइते विद्यार्थीका बाबु क्रुद्ध अनुहार लिएर त्यहीँ आइपुगे। उनले प्रधानाध्यापकलाई नै झम्टिए, कस्तो विद्यालय हो यो? विद्यार्थीलाई पढाउने कि टाउको फुटाएर पठाउने? कसले हिर्काएको मेरो छोरालाई? मैले भने, हेर्नुहोस्, विद्यार्थीहरू खेल्दै थिए, त्यहाँ झगडा भयो र तपाईँको छोरालाई ढुङ्गाले लाग्यो। उनी बुर्को उफ्रिए, कक्षाका बेला विद्यार्थीलाई खेल्न कसले अनुमति दियो? हामीले छोराछोरीलाई पढ्न पठाएको कि खेल्न पठाएको? नपढाउने भए पढाउँदिनँ भन्नुहोस् न, कुरै खलास। मैले केही बोलिनँ। प्रधानाध्यापकले मतिर इसारा गर्दै भने, होइन हजुर, त्यस्तो होइन। उहाँ हाम्रो विद्यालयमा नयाँ सर हुनुहुन्छ र पढाउनका लागि नयाँ नयाँ प्रयोग गर्दै हुनुहुन्छ। आज उहाँले खेलको प्रयोग गर्नुभएको थियो, त्यही बेला यस्तो हुनु पुग्यो। तिनले भने, मलाई तपाईँहरूको प्रयोगसँग मतलब छैन, पढाउने हो भने केटाकेटीलाई राम्ररी पढाउनुहोस्, होइन भने हामी छोराछोरी पठाउँदैनौँ। अरू शिक्षक मुसुमुसु हाँसिरहेका थिए। यस्तो बेला मैले के बोल्नु? घर फर्केँ। खानामा कुनै स्वाद थिएन। कोठामा बसेर खाटमा पल्टिएर सोच्न थालेँ, खेल त खेलाउनै पर्छ। वास्तवमा खेल नै सच्चा पढाइ हो। खेलबाट नै बच्चाहरू शारीरिक र मानसिक दुवै दृष्टिले मजबुत हुन्छन्। तर अलिकति तलमाथि पऱ्यो भने यस्तो बवाल हुन्छ, के गर्ने होला? एकछिनपछि विचार आयो। एकपल्ट अभिभावककै भेला डाकेर खेलको महत्त्व सम्झाउनु पर्यो। त्यही बेला विद्यार्थीको सरसफाइको कुरा उठाएर त्यसमा पनि उनीहरूको मद्दत माग्छु। आफ्ना छोराछोरीलाई राम्रो हुन्छ भन्ने बुझेपछि उनीहरूले कसो सहयोग नगर्ला। यही हप्ता शुक्रबार भेला डाक्छु। भेला भयो, तर त्यसलाई भेला भन्ने कि के भन्ने? 32 विद्यार्थीको आमा बाबु दुबैलाई पत्र पठाएर डाकेको थियो, तर आइपुगे जम्मा जम्मै 14। मेरो निराशाको सीमा थिएन। आधा घन्टा पर्खँदा पनि 14 नपुगेपछि मैले आफ्नो भाषण सुरु गरेँ। के भन्ने भनेर राम्रो तयारी गरेको थिएँ। करिब 45 लगाएर बडो गम्भीरतापूर्वक भाषण दिएँ। वास्तविक पढाइ के हो? त्यसले जिन्दगीमा कस्तो प्रभाव पार्छ? खेल र चरित्रका बीच कस्तो सम्बन्ध छ? खेलले कसरी व्यक्तित्व विकास गर्छ? भित्री मनबाट उत्पन्न हुने अनुशासन कति महत्त्वपूर्ण हुन्छ? जस्ता कुरा मैले निकै सुन्दर एवं प्रभावशाली तरिकाले व्याख्या गरेको थिएँ। तर मेरो कुरामा उनीहरूले पटक्कै चासो लिएन। दुईजना त भाषणका बीचैमा कुप्रो कुप्रो पर्दै उठेर हिँडे। त्यति आँट गर्न नसकेका बाँकी 12 चाहिँ कहिले औँला पड्काउँथे, कहिले आकाशतिर हेर्थे, कहिले हाई काट्थे, त कहिले छेउमा राखेको जगबाट पानी खान थाल्थे। मेरो भाषण सकिन साथ एक वचन पनि नबोली सबै उठेर हिँडे। त्यहाँ बाँकी रह्यौँ म, प्रधानाध्यापक र एकजना अर्का शिक्षक। प्रधानाध्यापकले भन्नुभयो, देख्नुभयो त, तपाईँको भाषण घोप्ट्याएको गाग्रीमा पानी हाले जस्तो भएन। यहाँ कसलाई मतलब छ तपाईँको प्रयोग र तपाईँको आदर्शसँग? यो सब मूर्खता हो, बुझ्नुभयो? अर्का शिक्षकले आफ्नो निष्कर्ष सुनाए। मलाई राम्रो त लागेन, तर मैले जवाफ फर्काइनँ। मनमनै सोचेँ, म एक खालको पठित मूर्ख त पक्कै हुँ, यति पढेर पनि मलाई थाहा रहेनछ अपठित जनताका सामु कस्तो भाषण गर्नुपर्छ। अनि आफै फिस्सा हाँस्न पुगे। अर्को हप्ता मैले पुस्तकालयको काम थालेँ। प्रधानाध्यापकले बजेट छैन भनेर 1 पनि दिएनन्। शिक्षा अधिकारीलाई भनेर परीक्षा शुल्कका नाममा पछि उठाइने मेरो कक्षाको पैसा चाहिँ पहिले नै उठाउन पाउने गराएको थिएँ। 4 कक्षामा अरू कक्षाको जस्तो परीक्षा नलिने कुरा सुरुमै तय भइसकेको थियो, त्यसमा खर्च लाग्दैन थियो। मैले विद्यार्थीलाई भने, भोलि तिमीले किताब किन्ने पैसा लिएर आउन। भोलिपल्ट एउटा विद्यार्थी पाठ्य पुस्तक नै लिएर आयो, भन्न थाल्यो, म 3 पास भएकै दिन बुबाले किनिदिनु भएको। अर्कासँग 2 किताब थिए। उसले भन्यो, पोहोर दिदीले पढेका किताब हुन्, आमाले नयाँ किताब किन्नु पर्दैन भन्नुभएको छ। एउटा केटीले भने, मलाई त काकाले सहरबाटै किताब पठाइदिनुहुन्छ अरे, यहाँ किन्नु पर्दैन अरे। अर्कीको भनाइ थियो, बुबाले पैसा दिनु भएन, तँलाई किन चाहियो पैसा, म किताबै ल्याइदिउँला भनेर हप्काउनु भयो। लौ मार्यो, म जिल्ल परेँ। कल्पनामा त पुस्तकालय बनाउन बडो सजिलो थियो, तर यथार्थमा निकै गाह्रो हुँदै गइरहेको थियो। गलिहा तर कयौँ विद्यार्थीले पैसा पनि ल्याएका थिए। मैले उनीहरूबाट पैसा लिएर रसिद काटेर दिएँ। अर्को दिन विद्यार्थीले सोधे, खोइ हाम्रो किताब? मैले झोलाबाट किताब निकाल्दै भने, तिमीहरूको पैसाले मैले नयाँ नयाँ कथाका किताब ल्याएको छु, कथाका किताब मनपर्छन् होइन? विद्यार्थी दङ्ग परे। चिल्ला रङ्गीन आकर्षक चित्र भएका कथाका किताब देखेर उनीहरूले हारालुक्स गर्न खोजे। मैले भने, मसित 24 मात्र किताब छन्, सबैलाई पुग्दैन, त्यसैले 23 किताब लिएर पढ, बाँकी 9 म एउटा किताबबाट कथा पढेर सुनाउँछु। तेइस जनाले किताब लिएर पढ्न थाले। मैले सबैलाई भने, हेर यी किताब घर लैजाने होइन, यहीँ पढ्ने। एउटा किताब पढिसकेपछि यहाँ मेरो टेबलमा ल्याएर राख्ने, अर्को जुन किताब यहाँ हुन्छ त्यो लगेर पढ्ने। यसरी सबैले पालै पालो सबै किताब पढ्न पाउँछ। किताब नपुगेका 9 मैले आफ्नो छेउमा बसाएँ अनि स्वरको उतार चढाव र पर्याप्त भाग भङ्गिमाका साथ आकर्षक तरिकाले कथा पढ्न थाले। तर बाँकी 23 आवाजले मेरो स्वरलाई छोपिदियो। उनीहरू चिच्चाई चिच्चाई पढिरहेका थिए। मैले सबैलाई मनमनै पढ भने, एकछिन कक्षा शान्त पनि भयो, तर एकैछिनपछि फेरि उस्तै। मनमनै पढ्ने उनीहरूको अभ्यास नै थिएन। केही नलागेपछि म 9 लिएर बाहिर निस्केँ र अलिक पर चौरको डिलमा बसेर कथा वाचन गर्न थालेँ। विद्यार्थीले कथाका किताब खुब रुचाए। छुट्टीको घन्टी नलागुन्जेल पुस्तक वाचन चलिरह्यो। कथा र खेल, पुस्तकालय र पुस्तक वाचन, सरसफाई र अनुशासनको गोरखधन्दा गर्दा गर्दै 2 पत्तै नपाई बिते। बेलुका खाटमा पल्टेर म आफ्नो कामको मूल्याङ्कन गर्न थालेँ। यसो हिसाब गरेर ल्याउँदा लाग्यो, रुपैयाँमा 5 पनि काम भएको छैन। गणित, इतिहास, विज्ञान जस्ता विषय त मैले छोएको पनि थिइनँ। अरू कक्षामा सबै विषयको पाठ निकै अगाडि बढिसकेको थियो। वर्षको अन्त्यमा त मैले पनि राम्रो रिजल्ट दिनु थियो। मेरो प्रयोगको शर्त नै यही थियो। अहिलेसम्म मैले के गरेँ त, कथा सुनाउनमा एकदमै सफल भएको छु। यसकै कारण केटाकेटी निकै व्यवस्थित र अनुशासित बनेका छन्। त्यसो त अझै पनि रमण र चम्पकलाई कथाले आकर्षित गर्दैन। कथा भनिरहेको बेला उर्मिला र राधा एकअर्कासँग जिस्किरहेका हुन्छन्। जीवन र शङ्कर मौका परेकै अरूलाई चिढाइहाल्छन्। उनीहरूको उखती गर्न बाँकी नै छ। तर जे होस्, कथा र खेलका कारण केटाकेटी अब मसँग खुलेर कुरा गर्न थालेका छन्। मसँग डराउँदैनन्, नजिकिन मन पराउँछन् र मैले भनेको मान्छन्। तैपनि मैले गर्न अझै धेरै बाँकी छ। वाचनालयमा धेरै किताब छैनन्। अभिभावकहरूलाई पाठ्यपुस्तकभन्दा अरू किताब झन् महत्त्वपूर्ण हुन्छन् भनेर बुझाउन सकेको छैन। जति गर्दा पनि उनीहरू बुझ्नै चाहँदैन। तर चिन्ता छैन, प्रयास गरिराखे एक दिन कसो कुरा नबुझ्लान्। म सोच्दै गएँ, यो प्रयोग त हनुमानको पुच्छर जस्तो पो रहेछ। जति तन्कायो उति तन्किँदै जाने, जति गर्छु भने उति समस्या थपिँदै जाने। सरसफाई पनि त्यति व्यवस्थित भइसकेको छैन। फोरी टाई त्यस्तै छन्। थुप्रैका सर्टमा अझै पनि पुरा टाँक छैनन्। 1-2 त लुगा अलिक सफा देखिन्थे, फेरि उस्ताका उस्तै। नङ पनि 2-4 बाहेक नियमित काटेका छैनन्। पुरै पछि नलागि केही काम हुँदैन, तर पनि समाजमै नयाँ बानी बसाउनु पर्ने भएकाले अलिक मिहिनेत त गर्नै पर्ला। केटाकेटीको समस्या यस्तो छ, उता शिक्षा अधिकारीले पनि अत्याउन थालेका छन्। आखिर उनलाई पनि त चिन्ता होला। आफूले गर्न दिएको प्रयोग असफल भयो भने मान्छे हाँस्छन् भन्ने लाग्दो होला। परिणाम नदेखेसम्म उनलाई विश्वास लाग्ने कुरा पनि भएन। मेरा सहकर्मी शिक्षक साथीहरूलाई त ममाथि झन् अलिकति पनि विश्वास छैन। उनीहरू मलाई मूर्ख र सन्किने ठान्छन्। म अलिकति त्यस्तै हुँला पनि, म अनुभवी शिक्षक पनि होइन। तर उनीहरूको मान्यता र विद्यार्थीलाई सिकाउने तरिका सुन्दा देख्दा मलाई कामजोरो आवाज त हुन्छ। उनीहरूले गरेको भन्दा त मैले गरेकै लाख गुणा ठिक छ। मेरा विद्यार्थी मलाई देखेर भाग्न त भाग्दैनन्, मलाई राम्रै माया गर्छन्, आदर गर्छन्, मैले भनेको मान्छन्। यिनका विद्यार्थी तिनीहरूलाई देखेर भाग्ने मात्र होइन, पिठ्यौँ पछाडि यिनीहरूको नक्कल गरेर खिसी समेत उडाउँछन्। यिनीहरूको नजिकै गएर यिनको एउटा पनि विद्यार्थी निर्भीक भएर ढुक्कसँग उभिनेर हाँसेर कुरा गर्न सक्दैन। यिनका विद्यार्थी कक्षाभित्र त चुपचाप ज्ञानी जस्ता भएर बस्छन्, तर बाहिर निस्केपछि यति उत्पात मचाउँछन् भन्ने साध्य छैन। मैले आफ्नो विद्यार्थीलाई उचित स्वतन्त्रता दिएको छु। तिनले कक्षामा धेरथोर जति चकचक गर्छन्, बाहिर पनि त्योभन्दा बढी गर्दैनन्। मलाई विश्वास छ, अरू शिक्षकले भन्दा मैले नै राम्रो गरिरहेको छु, तर मैले अझै धेरै गर्नु छ। अहिले त भर्खर सुरुवात मात्र भएको छ, काम अप्ठ्यारो छ, तर मैले यसलाई पार लगाएरै छोड्नु छ। सोच्दा सोच्दै राति 2 छ। भोलि विद्यालय जानु त छँदै थियो। ईश्वरलाई सम्झिएर भोलिदेखि अझ राम्रो गर्छु भन्ने सङ्कल्प गर्दै निद्रा देवीको काखमा लुटपुटिए। तेस्रो महिना सुरु भयो। अब आफ्नो कामको दैनिक डायरी लेख्न थाल्नुपर्ने भन्ने लाग्यो। त्यसबाट स्वयं मलाई पनि हरेक हप्ता कति प्रगति गरेँ र कति काम बाँकी रहेको छ भन्ने थाहा पाउन सजिलो हुन्थ्यो। यस्तै बितेका 2 गरेका मुख्य मुख्य काम र प्रगतिको संक्षिप्त विवरण समेत तयार पार्ने विचार गरेँ। यसरी मैले डायरी लेख्न थालेँ। यो साँच्चै उपयोगी र महत्त्वपूर्ण काम रहेछ। यता कक्षामा हरेक दिन कथा चलिरहेकै थियो र खेल पनि खेलाइँदै थियो। कुराकानी, आदर्श वाचन र सरसफाइका कुरा जारी थिए। मन्द गतिमा भए पनि पुस्तकालयको काम समेत अघि बढिरहेको थियो। मैले पाठ्यक्रममा राखेका मध्ये एक एकवटा विषय लिएर अघि बढ्ने निदो गरेँ। अनि एक दिन बिहान कक्षामा भने, आज श्रुति लेखन गर्ने, ल कलम कापी निकाल। विद्यार्थीहरू अचम्म मानेर मलाई हेर्न थाले। सायद उनीहरूलाई पत्यारै लागेन। मैले श्रुति लेखन गराउँछु, पाठ पढाउँछु, याद गराउँछु, त्यसबाट सोध्छु, गृहकार्य दिन्छु, अर्थात् मैले पनि अरू शिक्षकले जस्तै गरी पढाउँछु भनेर उनीहरूले सायद सोचेकै थिएनन्। एक दृष्टिले म त्यस्तो थिइनँ पनि, तर उनीहरूको सोचाइ पनि गलत थिएन। मैले भन्न त भने, तर धेरैजनासँग कलम कापी थिएन। आजसम्म ती चिजको कामै नपरेकाले उनीहरू कक्षामा खाली हात आउन थालेका थिए। मैले अफिसमा गएर एकातिर मात्र टाइप गरिएका फ्याँक्न थुपारिएका कागज र पेन्सिलहरू ल्याएर सबैलाई बाँडिदिए। तैपनि उनीहरू श्रुति लेखनका लागि तयार थिएनन्। एउटाले भन्यो, आज कथा नभन्ने सर। अर्कोले सोध्यो, हामीले किताब पढेकै छैन, केबाट श्रुति लेखन गर्ने? अरू दुईजनाले गुनासो गरे, किताब नपढी कसरी श्रुति लेखन गर्नु? गल्ती भइहाल्छ नि सर। मैले बुझेँ, उनीहरूले पुरानै ढाँचाको श्रुति लेखन भन्ने ठाने, त्यसैले आत्तिए। पुस्तकालयको एउटा पुस्तक लिएर श्रुति लेखन सुरु गराएँ। पहिलो वाक्य मैले पुरै पढेँ, तर उनीहरूमा सिङ्गो वाक्य सुन्ने धैर्य थिएन। दुई चार शब्द सुन्ने बित्तिकै लेख्न थालिहाल्थे, अनि त्यसपछि के सर, के भन्नुभएको सर भनेर सोध्न थाल्थे। गन्जागोल सुरु भयो। मैले भने, यसरी होइन, म तिमीहरूलाई श्रुति लेखन गर्ने सही तरिका सिकाउँछु। आधा वाक्य सुनेर लेख्न थाल्ने होइन, मैले भनेको पुरै एउटा वाक्य मतिर हेरेर ध्यान दिएर सुनेर बुझ्ने, त्यसपछि त्यो वाक्य लेख्ने, अनि अर्को वाक्य सुनेर मतिर हेर्ने, बुझ्यौ? उनीहरूले बुझ्यौँ सर भनेपछि मैले यही तरिकाले लेखाउन थालेँ। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन दिवा स्वप्न उपन्यासको वाचन हो। यसलाई गिजुभाइले लेख्नुभएको हो। नेपालीमा अनुवाद शरदचन्द्र वस्तीले गर्नुभएको छ र सम्पादन राजेन्द्र दाहालको छ। शिक्षक मासिकले बजारमा ल्याएको पुस्तक दिवा स्वप्न आजदेखि हामीले मंगलबारको श्रुति सम्वेगमा वाचन सुरु गरेका हौं। अब आजलाई यो वाचनसँगै श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shruti@unn.com.np। हवस् त, अर्को साता दिवा स्वप्नको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।